नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। यो कार्यक्रम यहाँहरूले मिडिवेभका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 101.3 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संचार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संचार कार्यक्रममा भने हामीसँग राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम स्टुडियोमा हुनुहुन्छ। उहाँसँग हामी राष्ट्रिय युवा परिषदको 10 वर्षे यात्रा, उपलब्धि, चुनौती र आगामी योजनाका बारेमा कुराकानी गर्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमलाई। यहाँलाई युवा संसार कार्यक्रममा हार्दिक स्वागत छ।
नमस्कार, धन्यवाद।
आरामै हुनुहुन्छ?
हजुर, ठिक छ।
हजुर, यहाँ राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख हुनुहुन्छ, होइन? राष्ट्रिय युवा परिषदको स्थापना भएको पनि एक दशक बितिसक्यो। 2072 साल फागुन 19 गते राष्ट्रिय युवा परिषदको स्थापना भएको थियो। यो एक दशक राष्ट्रिय युवा परिषदले पार गर्दै गर्दाको यो क्षणलाई यहाँ कसरी समीक्षा गर्नुहुन्छ?
1998 अगस्त 8 देखि 12 यो संयुक्त राष्ट्र सङ्घको समन्वयमा पोर्चुगलको लिजबनमा भएको 140 देश सम्मिलित युवा मामिला हेर्ने मन्त्रीहरूको जुन एउटा विशेष सम्मेलन थियो, त्यो सम्मेलनमा नेपाल पनि सहभागी भएको र नेपाल पनि सहभागी भएपछि युवासँग सम्बन्धित विषयमा नीति निर्माण गरेर जाने र युवा केन्द्रित क्रियाकलाप अगाडि बढाउने एउटा सामूहिक प्रतिबद्धता भएको थियो। त्यो प्रतिबद्धता अनुसार नेपालमा पनि ऐन निर्माण भएर राष्ट्रिय युवा परिषद गठन भयो 2072 साल फागुन 19 गते। अघि यहाँले पनि भन्नुभयो र त्योभन्दा अगाडि युवा नीति पनि लागू भएको थियो 2072। यस आधारमा राष्ट्रिय युवा परिषद गठन भएको करिब 10 वर्ष भयो अहिले, यो 82-83 आइपुग्दाखेरि। र 10 वर्षको अवधिमा राष्ट्रिय युवा परिषदले सरकारद्वारा प्रदत्त जे कार्यक्रम छ युवा केन्द्रित, त्यो कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्ने काम एकातिर गरेको छ भने अर्कातिर सहायता संस्थाहरूसँगको सहकार्य, त्यो युएन एजेन्सीसँग जोडिएका संस्थाहरू पनि हुन्छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरिसकेका संस्थाहरू र युवा केन्द्रित अन्य निकायहरूसँग पनि सहायताले समन्वय गर्दै हामीले युवा केन्द्रित क्रियाकलापहरू गर्दै आएका छौँ। र विशेष गरेर राष्ट्रिय युवा परिषदले युवाको नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र उद्यमशीलता प्रवर्धन गर्ने र क्षमता विकास अन्तर्गत तालिम प्रदान गर्ने जस्ता कामहरूमा अलि बढी आफूलाई केन्द्रित गरेको छ। यसका साथमा पोलिसी डायलग गर्ने क्रियाकलाप पनि गर्दै आएको छ। यस्ता क्रियाकलाप गर्दा 10 वर्षको अवधिमा वर्तमान सरकार र अहिलेको संसदको संरचनासँग पनि राष्ट्रिय युवा परिषदको अपेक्षा र उद्देश्यलाई जोडेर हेर्न सकिन्छ। प्रतिनिधिसभामा 102 जना 40 वर्ष मुनिका युवाहरू चाहिँ मान्य सभासद हुनुहुन्छ भने सामान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यू सहित 10 जना अरू थप मन्त्रीहरू युवा उमेरको हुनुहुन्छ भने यो क्याबिनेटमा यो किसिमको उपस्थिति हुनु भनेको आफैमा पनि राष्ट्रिय युवा परिषदको अपेक्षा र उद्देश्य अनुसार नेतृत्व विकास भएको छ भनेर हामी गौरव गर्न चाहन्छौँ।
10 वर्षको समीक्षालाई हेर्दै गर्दाखेरि चाहिँ नीतिगत रूपमा चाहिँ राष्ट्रिय युवा परिषद जुन 2072 साल फागुन 19 गते स्थापना भयो, त्यसपछि राष्ट्रिय युवा नीति 2072 जारी भयो र त्यसै अनुसार काम सुरु भयो। सायद 2072 ऐन पनि थियो, क्यारे ऐन पनि बनेको थियो, होइन? त्यसपछि नीतिगत व्यवस्थामा चाहिँ के कस्ता परिवर्तनहरू आए?
युवा केन्द्रित क्रियाकलापमा फोकस गरेर जाने कुरा छ। केन्द्रमा राष्ट्रिय युवा परिषद भयो, प्रदेश तहमा पनि प्रदेश युवा परिषद गठन गरेर जाने अभ्यास सुरु भएको छ। 3 प्रदेशमा प्रदेश युवा परिषद गठन भइसकेको छ भने स्थानीय तहमा पनि स्थानीय युवा परिषद गठन गरेर जानुपर्छ भनेर हामीले भनेका छौँ। त्यसका आधारमा पनि स्थानीय तहको समन्वयमा 36 वटा स्थानीय तहमा अहिले स्थानीय युवा परिषद गठन भएको छ। यो चाहिँ परिषदको जस्तै संरचना स्थानीय तहसम्म 3 तहमा गठन भएको एउटा विषय भयो भने अर्को चाहिँ युवा क्लबहरू गठन भएर जाने, परिचालन हुने र नीति निर्माण तहमा स्थानीय तहदेखि माथिल्लो तहसम्म नै समन्वय गर्ने प्रभावमूलक तरिकाले उहाँले चाहिँ भूमिका खेल्न सक्ने वातावरण बन्दै गएको छ भने युवाहरू स्वरोजगारतिर अलिकति आत्मनिर्भर भएर जाने कुरामा प्रोत्साहित भएको छ। यद्यपि राष्ट्रिय युवा परिषद एक्लैले सबै कामहरू गर्न सक्दैन, तथापि हामीले मार्गदर्शन गर्ने कतिपय कुरामा अभिमुखीकरण गर्ने काम हो, हामी त्यो काममा अगाडि बढेका छौँ र त्यसका आधारमा स्थानीय उत्पादनसँग जोडेर जाने कुरा, लघु उद्यम विकास गरेर जाने कुरा र सु आर्जन गरेर जाने कुरा र नेतृत्व तहमा जाँदा पनि इमान्दारिताका साथ नेतृत्व तहमा बसेर काम गर्ने कुरा नेतृत्व विकास गर्ने कुरामा हाम्रो भूमिकाले सकारात्मक काम गरेको छ भन्ने लाग्छ। जस्तै अब स्थानीय तहमा पनि राष्ट्रिय व्यापार परिषदसँग आबद्ध रहनुभएका धेरै महानुभावहरू जनप्रतिनिधि हुनुहुन्छ। अब सङ्घीय संसदमा पनि राष्ट्रिय व्यापार परिषदको पूर्व सदस्यजीहरू जस्तै अहिले मान्य मन्त्री गीता चौधरी राष्ट्रिय व्यापार परिषदको पूर्व सदस्य हुनुहुन्छ, उहाँ मन्त्री नै हुनुहुन्छ भने अरू मान्य सभासदहरू क्षेत्रीय थेपेदेखि अब सविता गौतम पनि जोडिनु भएको छ। यस्तै मान्यजीहरू पनि हामीसँग आबद्ध रहनुभएको हामीसँग जोडिनु भएको सदभाव राख्ने पर्सनालिटी नै तयार रहनुभएको छ।
प्रशासकीय प्रमुख भएर हेर्दै गर्दाखेरि चाहिँ 10 वर्षमा साँच्चै नै युवाहरूले राष्ट्रिय युवा परिषद चाहिँ हाम्रा लागि रहेछ र हामीले राष्ट्रिय युवा परिषदबाट चाहिँ यो उपलब्धिहरू हासिल गर्न सक्यौँ भन्ने त्यस्ता महत्त्वपूर्ण केही आँकडाहरू पनि छन्।
हजुर, अलिकति हामीसँग त्यस्ता पनि छन्। जस्तै अब नमुना युवा संसद अभ्यास हामीले एउटा गर्छौँ, किन जनप्रतिनिधिको रूपमा रहेर भोलि नीति निर्माणमा काम गर्नुपर्ने नेपाली युवालाई यसमा अभ्यस्त गराउनको लागि नमुना संसदको अभ्यास हामीले गर्छौँ। कुटनीतिक विषयसँग पनि जोडेर जानलाई उहाँलाई चाहिँ मुन भन्छौँ हामी। संयुक्त राष्ट्र सङ्घीय नमुना महासभाको अभ्यास पनि गर्छौँ, एनवाइसी मुन भन्छौँ, त्यो पनि हामी कार्यक्रम गर्छौँ। त्यसबाट पनि अहिलेसम्म 500 जति युवाहरू त्यसमा सहभागी हुनुभएको छ भने अघि भनेको नमुना संसदमा त अझ बढी सङ्ख्या रहनुभएको छ। स्थानीय क्लबहरूमा जोडिएको सहभागिता पनि धेरै छ भने जिवाइबिएसआई भन्ने हाम्रो एउटा कार्यक्रम छ, जेनेरेट योर बिजनेस स्टार्ट योर बिजनेस भन्ने छ। यो चाहिँ वित्तीय साक्षरतासँग जोडिएको द आइएलबाट सर्टिफाइड प्रशिक्षकबाट प्रशिक्षण गर्ने बिजनेस प्लान समेत बनाउने गरी तालिम चाहिँ 7 दिनको त्यो तालिम पनि भएको छ। त्यसले लगभग 1000 बढी युवाहरू चाहिँ त्यस कार्यक्रमबाट लाभान्वित हुनुभएको छ। त्यस्तै अब हामीले यो इन्क्युबेसनको पनि अभ्यास गरेका छौँ। गत वर्ष मात्रै हामीले 80 युवालाई चाहिँ इन्क्युबेसनको बुट क्याम्प 7 दिनको तालिम सञ्चालन गऱ्यौँ। त्योभन्दा अगाडि पनि यस्ता कार्यक्रमहरू भएका छन्। त्यस्तै वाइएलडिपी भन्ने छ, अर्को एउटा नेतृत्व युवा नेतृत्व विकास कार्यक्रम भन्ने छ, युवाहरूको नेतृत्व विकासका लागि पनि हामीले कार्यक्रम गर्छौँ। विशेष गरेर जनप्रतिनिधिहरू जो चाहिँ नेतृत्वमा रहनुभएको छ उहाँहरूलाई भेला गरेर उहाँहरूसँग चाहिँ नेतृत्व विकाससँग सम्बन्धित तालिमहरू हामीले गर्थ्यौँ, कार्यक्रम गर्थ्यौँ। त्यो काम गत वर्ष पनि भएको छ। त्यस्तै अब अर्को स्वयंसेवक परिचालन गर्ने अर्को हाम्रो एउटा महत्त्वपूर्ण कार्यक्रम छ। देशमा विभिन्न अवस्थामा युवाहरूलाई परिचालन गर्ने र स्वयंसेवकीय भावना विकास गर्ने कुरामा राष्ट्रिय युवा परिषदले परिचालन गर्ने काम पनि गर्दै आएको छ। विपद व्यवस्थापन भयो, जलवायु परिवर्तनसँग जोडिएको भयो, स्वास्थ्यसँग जोडिएको अथवा अन्य यावत स्वयंसेवकीय भावनाको विकास गर्ने र स्वयंसेवा गर्ने सिप विकास गर्ने काम हामीले गर्दै आएका छौँ। भने अर्को युवा परामर्श भन्ने एउटा लोकप्रिय कार्यक्रम छ हामी कहाँ। युवा परामर्श कार्यक्रमले एक दिन मात्रै हो तर सम्बन्धित विषयमा युवालाई परामर्श गर्न, जस्तै उद्यमशीलतासँग जोडिएको हुनसक्छ, कहिले कहिले विपदसँग जोडिएको हुनसक्छ, कहिले स्वयंसेवा नै भनौँ, स्वास्थ्यसँग जोडिएका विषय होलान्, होइन मनोपरामर्श, यस्ता विभिन्न विषयमा चाहिँ आइटीसँग जोडिएको कुरा भयो, जस्ता विषयमा चाहिँ हामीले युवा परामर्श कार्यक्रम गरेर युवाहरूलाई चाहिँ अलिकति अभिप्रेरित गर्ने, दीक्षित गर्ने र उहाँहरूको जीवनशैलीलाई अलिक मर्यादित बनाएर जाने, शिक्षित बनाएर जाने कुरामा हामीले भूमिका खेल्दै आएको छौँ।
हजुर, जस्तो राष्ट्रिय युवा परिषदले जुन नीतिगत रूपमा पनि होइन यो कार्यक्रमहरू व्यवहारगत रूपमा पनि यी कार्यक्रमहरू जुन लागू गरेको छ र यी गाउँ गाउँसम्म यी कार्यक्रमहरू जुन पुर्याएको छ तर त्यसले साँच्चै नै व्यवहारिक लक्ष्य हासिल गरेको छ त त्यसको अनुगमन मूल्याङ्कन भएको छ कि छैन, परिषदबाट अपेक्षित लाभ लिन सक्नु भएको छ कि छैन।
हाम्रो कार्यक्रम चाहिँ अलिकति अभिमुखीसँग जोडेका कार्यक्रम अलिक बढी हुने भयो, क्षमता विकाससँग जोडेका छोटा छोटा कार्यक्रम हुने भयो। त्यसमा चाहिँ व्यक्तिलाई सहभागी गराएर हामीले कार्यक्रम गर्छौँ, कार्यक्रम गरिसकेपछि त्यसो फलोअप गर्ने अभ्यास अलिक कम भएको छ। तर पनि हामीले नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र युद्ध उद्यमशीलता प्रबन्धन गर्ने 3 मुख्य कुरा राष्ट्रिय युवा परिषदको रहँदाखेरि अहिले भइरहेको राजनीतिक नेतृत्वमा युवाको सहभागिताको कुरा, युवाहरूले विभिन्न क्षेत्रबाट चाहिँ आवाज उठाउने कुरा, युवाहरू चाहिँ सहभागी भएर चाहिँ उद्यमशीलता प्रबन्धन गर्ने कुरामा जति सहभागिता भएको छ त्यहाँ काहीँ न काहीँ राष्ट्रिय युवा परिषदको पनि मर्म र हाम्रो योगदान रहेको छ भन्ने हामी त्यसरी हेर्न सकिन्छ। डाटा नै लिएर त्यसरी निरन्तर रूपमा हामीले मूल्याङ्कन गरेको अवस्था चाहिँ छैन।
हजुर, यो राष्ट्रिय युवा परिषदमा यहाँहरूले दिनुभएका सञ्चालन गर्नुभएका तालिम भए, अभिमुखीकरण कार्यक्रमहरू भए, त्यहाँ आउने त युवा नै हुनुभयो होइन?
राष्ट्रिय युवा परिषद ऐन 2072 चाहिँ 16-40 उमेर समूहका त्यो नागरिकलाई चाहिँ युवा भनेर मानेको छ। त्यस आधारमा 16-40 युवालाई पनि 2 हामी विभाजन गरेका छौँ। 16-24 अलिक बढी नेतृत्वसँग फोकस गरेका छौँ भने त्यहाँदेखि 40 चाहिँ उद्यमशीलतासँग जोडेर हामीले लैजाने गरेका छौँ। र अहिले चाहिँ राष्ट्रिय युवा नीति 2082 चाहिँ यो उमेर समूहलाई 18-35 कायम गर्ने प्रस्ताव गरेको छ, नीतिमा पास भएको छ। ऐनमा चेन्ज नभएको त हामी भन्दा 16-40 भन्छौँ, तर अब आगामी दिनमा युवा नीति अनुसारै कानुन परिवर्तन भएपछि हामी त्यो अनुसारले अगाडि बढ्छौँ। अहिले चाहिँ हामी 1640 भन्छौँ।
हजुर, तर यो राष्ट्रिय युवा नीति 2072 यहाँहरूले संशोधन गरेर राष्ट्रिय युवा नीति 2082 ल्याउनु भएको छ होइन, त्यो चाहिँ ऐनमा चाहिँ आइसकेको छैन, नीति चाहिँ भइसकेको छ होइन, त्यसमा चाहिँ यो 18-35 वर्षलाई युवाको उमेर समूह भनेर यहाँहरूले त्यो नीतिमा समावेश गर्नुभएको छ होइन, यसको वैज्ञानिक कारण चाहिँ के त, किन यसो गर्नु पर्यो? युवा नीति 2072 16-40 भन्यो, फेरि 82 यसलाई संशोधन गरियो, यो किन त?
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कहीँ मिश्रित खालको देखिन्छ, कहीँ 40 पनि छ, कहीँ 35-28 मात्रै पनि भएको पाइन्छ होइन, माथिल्लो चाहिँ चल्दो 16-18 यस्तै छ, विभिन्न ठाउँमा छ भने चाहिँ सार्क कन्ट्रीसँग अलिकति मिलाएर जानुपर्छ भनेर पनि यसलाई चाहिँ 16-35 कायम गर्न खोजेको छ। र यसो गर्दाखेरि राष्ट्रिय युवा परिषदको सेवाग्राही समुदाय पनि अलिकति घट्छ, यो 16-40 हुँदाखेरि 42 थियो भने अब 18-35 हुँदा चाहिँ 32% हाराहारीमा हुन्छ भनेपछि अब 10% चाहिँ कम हुन्छ, जति कम हो उति कम कार्यक्रमले पनि फोकस गरेर उहाँलाई चाहिँ सघन कार्यक्रम गराउन सकिन्छ, त्यो पनि एउटा अर्को ढङ्ग लिएर
युवाहरू धेरै लाभान्वित हुनुहुन्छ भन्ने उद्देश्य पनि रह्यो।
हजुर, त्यसरी पनि हेरेको छ यसलाई।
हजुर, नीति अहिले चाहिँ लागू भएको अवस्थामा चाहिँ छैन,
नयाँ नीति लागू भएको भनेको यसो उमेरका दृष्टिकोणले अब बाँकी छ।
हजुर,
तर अब नीतिका भावना जे छन् त्यही भावना अनुसार हामीले वार्षिक कार्यक्रमहरू कार्यान्वयन गर्ने कुरा, वार्षिक नीति, वार्षिक कार्यक्रम, बजेट योजना जे छ त्यो बनाएर जाने कुरा त नयाँ नीति अनुसारै अगाडि बढेको छ।
हजुर, अब यो सँगसँगै अर्को कुरा पनि छ, जस्तो राष्ट्रिय युवा परिषदले 10 पार गर्दै गर्दा युथ भिजन 2025 भनेर जुन राष्ट्रिय युवा परिषदबाटै सार्वजनिक भएको थियो होइन, त्यसमा विभिन्न रणनीतिहरू तय गरिएको थियो, उद्देश्य लक्ष्यहरू थिए होइन, त अहिले हामी 2026 छौँ, युथ भिजनले लिएका लक्ष्यहरू कतिको प्राप्ति हुन सके, युथ भिजन 2025 कस्तो रह्यो समग्रमा?
यो युथ भिजन 2025 कुरा गर्दाखेरि कस्तो छ भने अब यो बहुपक्षीय विषय हो, राष्ट्रिय युवा परिषद एक्लैले सबै युथ भिजनका कार्यक्रमहरू कार्यान्वयन गर्न सक्ने अवस्था पनि होइन, एउटा मन्त्रालयले मात्रै गर्ने कुरा नै भएन, त्यसको आधारमा सबै क्षेत्रसँग यो जोडिने विषय भयो। त राष्ट्रिय युवा परिषदले आफ्नो डिपार्टमा परेको जे छ, आफ्नो कार्यक्षेत्रभित्र परेको र विशेष गरी आफूसँग भएका कार्यक्रम रहेका विषयलाई कार्यान्वयन गरेको छ, त्यो बाहेक अरू निकायले गर्ने कामहरूमा यसो समीक्षा गरेको छ, समीक्षाले पनि केही कुरो देखाउँछ, निश्चित छ सबै कुरो उद्देश्य प्राप्त भएको छैन, तर विशेष गरेर नेतृत्व विकासको दृष्टिकोणले युवाहरूको नेतृत्व पहिलेको भन्दा बढोत्तरी भएर गएको प्रश्न चाहिँ सबै छ रहन्छ, त्यसको आधारमा उपलब्धि भएको देखिन्छ भने गुणस्तरीय र व्यवसाय शिक्षाको कुरा भनेको शिक्षा मन्त्रालयसँग बढी फोकस हुन्छ होइन, प्राविधिक शिक्षा भनेको सिटिबिटी लगायतको निकायसँग जोडिएको छ, उहाँले आफ्नो ढङ्गले गरिनु भएको छ, रोजगारी र उद्यमशीलता र सिप विकासको कुरामा पनि रोजगारी सिर्जना गर्ने कुरामा अरूले गर्ने हो, हामीले त्यो अभिमुखीकरण गरेर जाने कुरा हो, त्यो काममा हामी अगाडि बढेका छौँ। स्वास्थ्य र सामाजिक सुरक्षा जस्तो अर्को विषय पनि सेक्टरले हेर्दा अर्को निकायसँग बढी जोडिन्छ, तर हामीले चाहिँ ओरिएन्टेसन गर्ने कुरा त्यसलाई पनि जोडिदिएका हुन्छौँ भने युवा परिचालन, सहभागिता र नेतृत्व विकास मुख्य रूपमा राष्ट्रिय युवा परिषदको कार्यक्षेत्रभित्र पर्छ, 5 जो युथ भिजनका पिलर छन् त्यो पिलरमा चाहिँ युवा परिचालन, सहभागिता र नेतृत्व विकासको पाटो चाहिँ हाम्रो, त्यो दिशामा निकै राम्रो उपलब्धि भएको छ भनेर हामी भन्न सक्छौँ। खेलकुद र मनोरञ्जनको विषय पनि अब मुलुकले आफ्नो क्षमता अनुसार अगाडि बढेकै देखिन्छ।
हजुर, यो सँगै अब युवा उद्यमशीलता अनि रोजगारीको क्षेत्रमा चाहिँ परिषदको योगदानलाई कसरी हेर्न सकिन्छ त?
राष्ट्रिय युवा परिषदले स्टार्टर बिजनेस, जेनेरेटर बिजनेस होइन, जेनेरेटर बिजनेस, स्टार्टर बिजनेस भनेर त्यस अन्तर्गत वित्तीय साक्षरता तालिम प्रदान गर्यो, 1000 बढी व्यक्तिले तालिम प्राप्त,
नयाँ स्टार्टअप गर्नको लागि,
नयाँ स्टार्टअपको लागि कसैलाई उद्यम गर्छु भनेर उसलाई सोच छ, तर त्यो सोच अनुसार काम गर्नका लागि हामीले सहजीकरण गर्ने तालिम दिएर उहाँलाई चाहिँ बिजनेस प्लान बनाउनेसम्मको शिक्षा दिन्थ्यौँ, त्यो हुँदै गरेको छ, त्यो चाहिँ लगभग 1000 बढी व्यक्ति त्यसबाट लाभान्वित हुनुहुन्छ, एउटा त्यो भने अर्को अब स्टार्टअप सूचना प्रविधिमा आधारित स्टार्टअप व्यवसाय प्रदर्शनी कार्यक्रम यो वर्ष भइरहेछ, जस्तै 7 यो कार्यक्रम गर्दैछौँ, 2 प्रदर्शन सक्यो, पोखरा र कर्णालीको भर्खरै सुर्खेतमा सकिएको छ, पोखराको गण्डकीको चुनाव अगाडि नै सकेको थियो र बाँकी अरू 5 पनि हामी यही आर्थिक वर्षभित्र सम्पन्न गर्छौँ भने स्टार्टअप व्यवसायमध्ये मुलुकभरिबाट 6 स्टार्टअप व्यवसायलाई 2,00,000 दरले हामी राष्ट्रिय रूपमा एउटा प्रदर्शनी गर्दै मूल्याङ्कन गरेर 6 चाहिँ पुरस्कृत गर्ने गरी हामीले अर्को कार्यक्रम छ हाम्रो, त्यो त्यसको पनि तयारी भइरहेको छ, 23 युवा व्यवसायले आवेदन दिनुभएको छ, त्यसमध्ये हामीले छनौट गर्ने क्रममा छ, 15 छनौट गर्छौँ र छनौट भएपछि उहाँलाई स्टार्टअप प्रदर्शनीमा उहाँलाई समावेश गराउँछौँ र उहाँको प्रदर्शन समेत हेरेर र डकुमेन्ट हेरेर अनि मूल्याङ्कनकर्ताले मूल्याङ्कन गर्छ, 6 चाहिँ 2,00,000 दरले पुरस्कार पाउने कार्यक्रम हुन्छ। मैले यो किन भनेको भने यस्ता कार्यक्रमले उद्यमी भएर जानुपर्छ भन्ने कुरामा ऊर्जा थप्ने कुरा र उहाँलाई अभिमुखीकृत गर्ने कुरा, अलिकति प्रोत्साहित गर्ने कुरा गर्छ, त्यो काममा राष्ट्रिय युवा परिषदले भूमिका खेलेको छ।
यति गरेर मात्रै त अब सम्पूर्ण युवाहरूलाई समेट्न सकिन्न होला होइन. राष्ट्रिय युवा परिषदले जुन नीतिगत रूपमै अगाडि बढ्नुपर्ने हो, जुन बढी पनि रहेको छ होइन, यो सँगै अब देशभरिका युवाहरूलाई समेट्नका लागि चाहिँ कुनै ठोस कामहरू अब हुनेवाला छन् कि अथवा भइरहेका छन् कि के छ?
हजुर, राष्ट्रिय युवा परिषदको 2082 भदौ 18 गतेको बैठकले चाहिँ एउटा निर्णय गरेको थियो, प्रदेशमा प्रदेश युवा परिषद, स्थानीय तहमा स्थानीय युवा परिषद गठन गर्ने क्रममा एकदम व्यापकता दिने र सबैले सहयोग गर्नुपर्छ भन्ने खालको एउटा निर्णय गरेको थियो. त्यस पछाडि फेरि पुस 18 गते नयाँ सरकार, अन्तरिम सरकार बनेपछि तत्कालीन मन्त्री माननीय बबलु गुप्ताज्यू, माननीय मन्त्रीजी युवा मन्त्री हुनुहुन्थ्यो, उहाँको अध्यक्षतामा बसेको अर्को बैठकले पनि यसलाई अझ बढी सघन रूपमा अगाडि बढाउने भन्ने भएको छ. त्यस पछाडि निर्वाचन हुँदै गयो र यो आर्थिक वर्षको करिब करिब अन्त्य अन्त्य हुन लागेको छ. त्यसले त आगामी वर्षदेखि हामी यसलाई अझ बढी सघन रूपमा लैजान्छौँ र युवा, विशेष गरेर युवाको पहिले त फोरम विकास गर्ने कुरा भनेको परिषद गठन गर्ने अथवा युवा एकत्रित हुने कुरालाई हामीले संस्थागत गर्ने कुरामा सहजीकरण गर्छौँ र युवा क्लब गठन गर्ने कुरा छ. युवा क्लबहरू पनि त्यहाँ परिचालक हुन्छन्. त्यस पछाडि उहाँहरूले स्थानीय सरकारसँग जोडिने कुरा, विकास निर्माणसँग जोडिएका कुरा, स्वयंसेवा विकाससँग जोडिएका कुरा र अन्य उत्प्रेरक क्रियाकलापमा युवाहरूलाई जोड्ने कुरामा जान्छौँ भने अर्कातिर चाहिँ हामीले स्थानीय तहको युवामा चाहिँ स्थानीय शासन स्वमूल्याङ्कन सूचक विकास गरेको छौँ हामीले. त्यसको आधारमा राष्ट्रिय युवा परिषदले स्थानीय तहहरूको युवा मैत्री अवस्था के छ भनेर पहिचान गर्नलाई अहिले परीक्षण पनि गर्दैछ र त्यसलाई हामी संस्थागत ढङ्गले लिजा जस्तै किसिमले हामी विकास गरेर जान सकिन्छ भन्ने सोचाउँछौँ. हामी त्यो लाइनमा पनि गरिरहेको छौँ. यी कुराहरूले चाहिँ युवा केन्द्रित नीति तर्जमा, युवा केन्द्रित कार्यक्रम विकास र युवा केन्द्रित क्रियाकलाप अभिवृद्धि गर्ने कुरामा सहयोग पुर्याउँछ भन्ने लाग्छ.
अब अर्को एउटा जस्तो देशमा देखिएको समस्या पनि छ, त्यो समस्या अब त नेतृत्वमा पनि युवा नै जानुभएको भएर साँच्चै हलौला कि भन्ने हामी सबैले आश पनि गरेका छौँ. जस्तो युवाहरूको बढ्दो विदेश मोह छ होइन, त्यो बढ्दो विदेश मोहलाई चाहिँ राष्ट्रिय युवा परिषदले कसरी हेरिरहेछ? त्यसलाई न्यूनीकरणका लागि, रोकथामका लागि युवा लक्षित कार्यक्रम अथवा भनौँ न उहाँहरूलाई रोजगारमा जोड्न सक्यो भने त उहाँहरू पक्कै पनि जानुहुन्न होला होइन. बौद्धिक पलायनको उस्तै ठुलो समस्या छ, यिनीहरूलाई चाहिँ राष्ट्रिय युवा परिषदले कसरी हेरिरहेछ?
एकदम महत्त्वपूर्ण प्रश्न गरौँ दुर्गाजी. वास्तवमा वैदेशिक रोजगारीमा जाने कुरा एक ढङ्गले हेर्दा त के हो भने हाम्रो परम्परागत ढङ्गले पनि हामी व्रतबन्धपछि देशाटन गर्न जाने हाम्रो वैदिक अभ्यास थियो. त्यो अभ्यासले पनि के गर्छ भने युवालाई खास समयपछि घर छोडेर बाहिर जाने, शिक्षा दीक्षा प्राप्त गर्ने र पछि आएर आफ्नो गाउँ समाजमै बसेर सेवा गर्नुपर्छ भन्ने हाम्रो परम्परागत सोच थियो. त्यो देशाटन त्यो छ. त्यसले गर्दा अहिले यो ग्लोबलाइजेसनको अवस्थामा मान्छे देश छोडेर बाहिर जाने कुरा त्यस्तो धेरै नेगेटिभ कुरा पनि होइन, तर उहाँहरूले त्यहाँबाट प्राप्त गरेको ज्ञान सिप चाहिँ नेपालभित्रै आएर चाहिँ उपयोग गरेर जानुपर्छ भन्ने कुरा र नेपालमा नै उपयोग गर्ने कुरामा नेपालले वातावरण बनाउनुपर्छ भन्ने यी दुईवटा कुरालाई अलिक बढी सन्तुलित तरिकाले हामीले लैजानुपर्ने खाँचो छ. त्यो दिशामा जानुपर्छ. त्यस दिशामा राष्ट्रिय युवा परिषद युवा केन्द्रित क्रियाकलाप गर्दाखेरि स्वदेशभित्रै सम्भावना छन्, स्वदेशमै यहाँहरूले आफ्नो गतिविधि अगाडि बढाउन सक्नुहुन्छ भन्ने कुरा र अलिक अझ हामी त युथ पोर्टल नै विकास गरेर युवाहरूलाई सम्पूर्ण जानकारी एकै ठाउँ एउटै छाताबाट दिएर उहाँलाई देशभित्रै रहने र उद्यमशीलता प्रबन्धन गर्ने कुरामा अगाडि बढ्नुपर्छ भने हामी खोजेर पनि रहेका छौँ. त्यो दिशा हामी जान चाहन्छौँ भने अब राष्ट्रिय युवा परिषद अन्तर्गत चाहिँ 12 युवा सञ्जाल छन्, विभिन्न क्षेत्रका युवा सञ्जाल हामीले गठन गरेका छौँ. युवा सञ्जालहरूले आफ्नो क्षेत्रमा जस्तै परम्परागत युवा सञ्जाल छ, पर्यटनसँग जोडेको युवा सञ्जाल छ, स्वास्थ्यसँग जोडेको छ होइन, घरेलु उद्योगसँग जोडेको यस्ता विभिन्न खालका युवा सञ्जाल छन्. त्यो युवा सञ्जालहरूले पनि आफ्नो क्षेत्रमा उहाँले पनि काम गर्छ र उहाँहरूलाई प्रोत्साहित गर्ने काम हामी गर्छौँ. अहिले पछिल्ला दिनहरूमा चाहिँ हामीले डायस्पोरा युवा सञ्जाल गठन गर्नुपर्छ भन्ने एउटा सोच विकास भएको छ. डायस्पोरा नेपाली डायस्पोरा जो जहाँ छ उहाँहरूलाई पनि नेपालको हितमा उपयोग गर्ने, नेपालको पक्षमा उहाँहरूसँग भएको स्रोत साधन र क्षमतालाई उपयोग गरेर जानुपर्छ भनेर त्यसको लागि चाहिँ युवा सञ्जाल, डायस्पोरा युवा सञ्जाल नै गठन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी त्यसलाई पनि अगाडि बढ्न खोजिरहेका छौँ.
हजुर, विदेशै जानु पनि नराम्रो कुरा होइन, तर त्यहाँ पुगेर आफ्नो एउटा बिन्दुमा पुगिसकेपछि चाहिँ स्वदेशमा फर्किएर त्यहाँ उहाँहरूले हासिल गर्नुभएका शिक्षा दक्षताहरूलाई यहाँ लागू गर्नुभयो भने त एकदमै राम्रो कुरा हो होइन. यस्ता कुराहरूलाई प्रोत्साहन गर्नका लागि चाहिँ अरू थप कार्यक्रमहरू पनि केही हुनेवाला छन् कि?
अब आगामी वर्ष हामीले प्रस्ताव गरेका कार्यक्रमहरू अब भर्खरै अस्ति 15 बजेट भाषण भएको छ, त्यस पछाडि अब हाम्रो कार्यक्रमहरू हेर्न बाँकी छ. मलाई लाग्छ हामीले प्रस्ताव गरेका कार्यक्रमहरू भएको छ. यिनै कार्यक्रम विशेष गरेर युवा केन्द्रित क्रियाकलापलाई बढी फोकस गर्ने, युवाको जागरण गर्नका लागि चाहिँ युवा परामर्शको कुरा, युवा स्वयंसेवक परिचालन गर्ने कुरा, युथ पोर्टल विकास गरेर जाने कुरा, नमुना युवा संसद, संसदसँग नमुना महासभा, अब यो अघि भनेको छ जिवाइबिएसआई तालिम, इन्क्युबेसन तालिम सञ्चालन गर्ने कुरा, अनि विशेष गरेर अहिलेको युगको माग पनि हो र हाम्रो हामी त्यो दिशा छलाङ पनि मारेका छौँ. डिजिटल साक्षरता र साइबर सुरक्षा जस्ता विषयमा अलिकति आइसिटीसँग जोडिएको विषय अभिमुखण गर्ने कुरामा, डिजिटल साक्षरता र साइबर सुरक्षालाई फोकस गरेर जाने कुरा जस्ता विषयमा र युवा नेतृत्व विकास गर्ने कुरामा चाहिँ हामी हाम्रा कार्यक्रमहरू प्रस्ताव गरेको छ, तिनै कार्यक्रमहरू हामी आगामी वर्ष पनि अझ सघन रूपले कार्यक्रम गर्छौँ। यसरी क्रियाकलाप गर्दाखेरि, कार्यान्वयन गर्दाखेरि राष्ट्रिय युवा परिषद एक्लै काम गर्दैन, सकेसम्म सरकारी निकाय, सङ्घीय, प्रदेश र स्थानीय तहसम्मका सरकारी निकायसँग एकातिर, निर्वाचित जनप्रतिनिधिहरूसँग अर्कातिर, र त्यसको साथमा सञ्चार सङ्घीय एजेन्सी युएनडिपी, युएनएफपिए लगायतका युएन एजेन्सीसँग, युनिसेफ लगायतका युएन एजेन्सीसँग एकातिर पनि, अर्कातिर चाहिँ आइएनजिओ पनि हुन्छ, र स्वदेशभित्र रहेका पनि जो हामीसँग आबद्ध हुनुहुन्छ उहाँहरूसँग चाहिँ सहकार्य गरेर हामी विभिन्न क्रियाकलाप गर्छौँ। त्यो क्रियाकलापले नै युथ मोबिलाइजेसन, युथ इङ्गेजमेन्टको पाटोमा हामी अगाडि बढ्न चाहन्छौँ। हामी अझ 2040 लागि चाहिँ युवा सहभागिता मार्गक्षेत्र नै विकास गरेर जाने, जनसाङ्खिक लाभका दृष्टिकोणले नेपालको अहिलेको जनसङ्ख्याको अवस्था राम्रो छ, त्यसलाई कसरी समाज विकासका लागि उपयोग गर्न सकिन्छ, मुलुकको हितका लागि उपयोग गर्न सकिन्छ भन्ने बारेमा चाहिँ युवा सहभागिता मार्गक्षेत्र नै विकास गरेर जाने सोचमा पनि हामी रहेका छौँ।
नेतृत्व पनि युवाहरूकै छ, होइन? सरकार भर्खरै नयाँ गठन भएको छ, हाम्रो भनौँ न बजेट पनि आइसकेको अवस्था छ, होइन? यसलाई चाहिँ राष्ट्रिय युवा परिषदले चाहिँ कसरी हेरेको छ, जस्तो युवाहरूका खातिरमा बजेटले के कस्ता खालका कार्यक्रमहरूलाई समेट्न सकेको होला भन्ने कुरा केही समीक्षा भएको छ?
अब यो वर्षको कार्यक्रम हामीले हेर्दाखेरि गत वर्षका जस्तो ठ्याक्कै निकायगत रूपमा तोकेर कार्यक्रम अलिक छैन हामी कहाँ, किनभने भर्खरै राष्ट्रिय युवा परिषद, हिजो युवा तथा खेलकुद मन्त्रालय चाहिँ हाम्रो लियाजो मन्त्रालय थियो भने, अब यो चाहिँ युवा श्रम तथा रोजगार मन्त्रालयसँग लियाजो हुने गरी राष्ट्रिय युवा परिषद त्यतापट्टिको कार्यक्षेत्र तोकेको छ। त्यसले गर्दाखेरि अब हाम्रो कतिपय कार्यक्रमहरूको बारेमा अझै हामीले होमवर्क गरेर एकिन गर्न बाँकी छ। तथापि हामीले प्रस्ताव गरेको जे कार्यक्रम छ त्यो कार्यक्रम नै ओके भएको छ, त्यही नै त्यही अनुसार अगाडि बढेको छ भने हामीले बुझेका छौँ। त्यस त्यही कार्यक्रमलाई चाहिँ हामी अगाडि बढ्ने हाम्रो आन्तरिक सोच छ भने, अर्कातिर मैले अघि पनि भने वर्तमान सरकारको संरचना, वर्तमान संसदीय नेतृत्वको संरचना हेर्दाखेरि युवा मैत्री शासन प्रबोधन गर्ने कुरामा राष्ट्रिय युवा परिषदको जे थट छ त्यो थट हिजोको भन्दा अझ बढी सकारात्मक तरिकाले कार्यान्वयन गरेर जान सकिन्छ, त्यो इम्प्लिमेन्टेसनको दृष्टिकोणले हेर्दाखेरि अझ बढी सहजता छ भन्ने हामी अनुभूत गर्छौँ।
हजुर, अहिले जुन संसद एउटा हेर्न लायक देखिएको छ, जहाँ युवाहरू धेरै हुनुहुन्छ, होइन, धेरै सङ्ख्यामा युवाहरू देखिनुहुन्छ, आफ्ना भिजनहरू राखिरहनु भएको छ, होइन, यो सबै हुनुमा कहीँ न कतै राष्ट्रिय युवा परिषदको पनि योगदान छ भन्न सकिन्छ?
हामी त एकदम गौरवका साथ भन्छौँ, वर्तमान सामान्य प्रधानमन्त्री सहित मन्त्रीमण्डलमा रहेको 11 40 वर्ष मुनिको युवाहरू मान्य मन्त्रीजी रहनु, अनि 102 भन्दा बढी युवा नेतृत्व चाहिँ मान्य सभासद रहनु भनेको राष्ट्रिय युवा परिषदको थटसँग असाध्यै मिलेर हाम्रो मेहनतले काम गरेको हो। त्यसको कुनै न कुनै जस चाहिँ राष्ट्रिय युवा परिषदलाई पनि जान्छ, र राष्ट्रिय युवा परिषद हिजोको भन्दा अझ बढी सशक्त भएर जाने कुरामा वर्तमान सरकारले त्यसरी नै नीति बनाएर जान्छ, र युवा परिषद मार्फत युवाहरूको परिचालन गर्ने कुरा, युवाहरूलाई सही मार्गदर्शन गर्ने कुरा, र युवाहरूको चाहिँ इथिक्ससहित युवालाई राष्ट्र निर्माणमा परिचालन गर्ने कुरामा हामी अझ सहजताका साथ अगाडि बढ्न सकिन्छ भन्ने हामी अपेक्षा गर्छौँ, त्यो हुँदै गएको भन्ने अनुभव भएको छ।
हजुर, अब 10 यात्रा जसरी राष्ट्रिय युवा परिषदले तय गर्यो र विभिन्न नीतिहरू बने, कार्यक्रमहरू भए, गाउँठाउँमा पुगे, होइन, राष्ट्रिय युवा परिषदको बारेमा जति युवाहरूलाई थाहा भयो, तर अब होल नेपालका 753 स्थानीय तहमा राष्ट्रिय युवा परिषदका कार्यक्रमहरू पुग्ने गरेर र त्यहाँका सबै युवाहरू लाभान्वित हुने गरेर अबका बाँकी दिनमा चाहिँ राष्ट्रिय युवा परिषदले कसरी कार्यक्रमहरू अगाडि बढाउँछ, अबका सपनाहरू चाहिँ के छ?
मलाई वास्तवमा राष्ट्रिय वर्षको 10 अब हामीले 10 भिजन पनि निकाल्यो, यसबाटको स्थापना दिवस फाल्गुन 19 अवसरमा हामीले राष्ट्रिय व्यापारको 10 भन्ने सानो पुस्तिका प्रकाशन गऱ्यौँ। यो पुस्तिका हामीले सबै मान्य सभासदहरूले प्राप्त गर्ने गरी भिजन होल्डमा पनि राखेको छौँ, अन्त पनि हामीले प्रचार प्रसार गरेका छौँ। यसका आधारमा नेपालको विशेष गरी विद्युत वर्ग र विशेष गरी युवा केन्द्रित विद्युत वर्गले राष्ट्रिय युवा परिषदले अहिलेसम्म गरेका क्रियाकलापको समीक्षा स्वतन्त्र ढङ्गले समीक्षा गर्नुपर्छ, र त्यो समीक्षापछि अब हामीले गर्नुपर्ने कामको बारे थप मार्गदर्शन कानुनद्वारा नै हामीले निर्दिष्ट गर्नुपर्छ, र त्यो निर्दिष्ट गरेको कार्यक्षेत्रअनुसार हामीले आगामी दिनहरूमा क्रियाकलाप, नीति, कार्यक्रम विकास गरेर हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। भने एउटा युवाले राष्ट्रिय युवा परिषदसँग जोडिएको युथ पोर्टलभित्र प्रवेश गर्दाखेरि एउटा युवा म कहाँ छु, मैले मेरो थट अनुसार मैले अगाडि बढ्नलाई के गर्नुपर्छ भन्ने कुरामा एउटा मार्गदर्शक भूमिका त्यसले खेल्न सकोस्, यसलाई बाटो दिन देखाउन सकोस्, कुनै विषय सिप भए त्यहाँबाट प्राप्त गर्न सकोस्, कुनै अवसर छ कसैले जब सिकिङ गरिरहेको छ त्यो सिकिङको अवसर पनि उसले त्यहाँबाट हेर्न सकोस्, त्यस्तो किसिमको एउटा गेट बनाइदिने, त्यस्तो किसिमको फोरम जस्तो त्यसलाई क्रिएट गरेर जान पाए हुन्थ्यो भन्ने लागेको छ। भने अलिकति समन्वय र सहकार्यको कुरामा चाहिँ विगतमा 10 मैले हेर्दाखेरि, म पनि त्यहाँ गएको 1 भयो, हेर्दाखेरि के देखिन्छ भने युवा केन्द्रित क्रियाकलाप सबै निकायमा छरिएको छ, किनभने सबैतिर काम गर्ने युवा हुन्छ, त्यो युवा केन्द्रित क्रियाकलाप छन्। जसरी हामी जेन्डर बजेट भन्यौँ, होइन, लैङ्गिक बजेट भनेपछि अरू पनि भन्छ नि गरिबीमुखी यी विभिन्न कुरा जस्तै युवामुखी बजेट युवा मैत्री बजेटको कुरा चाहिँ जहाँ जहाँ छ त्यसलाई चाहिँ राष्ट्रिय व्यापार परिषदको छायाभित्र राखेर जोडेर त्यसलाई लैजानुपर्छ भन्ने लाग्छ नि. अर्कातिर चाहिँ एउटा जेन्युन राष्ट्रिय रूपबाट हेर्ने विषय के भने हाम्रा नेपालमा रहेका अन्तर्राष्ट्रिय राजदूतावासहरू मार्फत आफ्नै ढङ्गले चाहिँ युवा परिषद गठन गरेर अभ्यास युवाहरूलाई परिचालन गर्ने गरेको विगतदेखिको अभ्यास छ र अहिले भइरहेको धेरै जनशक्ति त्यसबाट पनि लाभान्वित भएको छ र यो लाभलाई विगतमा राष्ट्रिय युवा परिषद थिएन, 72 सालभन्दा अगाडि थिएन, त्योभन्दा अगाडि कुनै दूतावास मार्फत त्यसरी अभ्यास गरेको भएन. राष्ट्रिय युवा परिषद नै गठन भइसकेपछि सरकारी एउटा निकाय भएपछि त्यो निकायहरूले युवा परिचालन गर्ने कुरालाई अलग अलग आफ्नो आफ्नो किसिमले सञ्जाल गर्ने भन्दा पनि राष्ट्रिय युवा परिषदको छत्र छायाभित्र रहेर राष्ट्रिय परिषदसँग समन्वय गरेर अनि मात्रै जाने किसिमको नीति बनाउने कुरामा चाहिँ जान पाएदेखि त्यसले हामीलाई एउटा राष्ट्रिय दृष्टिकोणले पनि त्यो राम महत्त्वपूर्ण हुन्थ्यो, त्यसले राम्रो काम गर्थ्यो भन्ने मलाई लाग्छ. त्यो दिशामा आगामी दिनमा हामीले समन्वय गरेर नीति परिमार्जन गरेर अथवा नीतिलाई विकास गरेर जानुपर्ने खाँचो देखिएको छ. भने अर्को चाहिँ डायस्पोराको कुरा मैले अघि पनि भने, डायस्पोरा युवा सञ्जाल गठन गर्ने र युवाहरू विश्वभरि छरिएका युवाहरूलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई अलिकति सशक्त ढङ्गले परिचालन गर्नुपर्ने देखिन्छ. त्यो दिशामा हामी जान सके राम्रो हुन्थ्यो भन्ने लाग्छ. भने कतिपय हाम्रा क्रियाकलापहरू वर्ष एक वर्ष भएको क्रियाकलाप अर्को वर्ष नहुने अनि अर्को वर्ष भएको कार्यक्रम अर्को वर्ष नहुने हुँदाखेरि चाहिँ त्यो टुक्रै टुक्रै भएर जाँदाखेरि निरन्तरता नहुने बित्तिकै त्यो बिचमा छरिँदो रहेछ, त्यो अनुगमन गर्ने कुरा पनि कमजोर हुँदो रहेछ. त्यसले गर्दा कार्यक्रम जे छ खास कार्यक्रम चाहिँ निरन्तर रूपमा हुने किसिमको फिक्स हुने किसिमको एउटा पद्धति विकास गर्न सक्यो भने राष्ट्रिय युवा परिषदलाई कन्टिन्युटी दिएर काम गर्न सजिलो हुन्छ भन्ने लाग्छ. जस्तो जेन्जी मुभमेन्टको कुरा गरौँ, जेन्जी मुभमेन्ट भयो 2023-24 गते, त्यस पछाडि मुलुकमा सबै अन्य जस्तो भयो केही समय, तत्कालीन अन्तरिम सरकार बनेपछि पनि को अगाडि बढ्ने फोरममा कता अगाडि बढ्ने भन्ने नै कन्फ्युज भइरहेको बेलामा राष्ट्रिय व्यापार परिषदले शहीदहरूप्रति श्रद्धाञ्जली गर्ने कार्यक्रम हामीले गऱ्यौँ, एउटा सरकारी निकाल त्यो कार्यक्रम गऱ्यो. त्यस पछाडि सहकार्य गरेर कार्यक्रम गर्ने कुरा पनि हामीले त्यति बेला युएनएफपीसँग सहकार्य गरेर चाहिँ त्यति बेला चाहिँ जेन्जी युवाहरूसँग पनि सहकार्य गरेर हामीले पोलिसी डायलग गर्ने अब आगामी दिन के गर्नुपर्छ भने समीक्षात्मक कार्यक्रम गऱ्यौँ. त्यस पछाडि अन्य निकायले पनि क्रमशः कार्यक्रम गर्दै जानुभयो. त्यसरी हामीले स्टार्टिङमा राष्ट्रिय व्यापार परिषदले लिड गरेको छ भनेर म खुसीको साथ भन्न चाहन्छु. हो त्यस्ता क्रियाकलापहरू यदि हामीसँग अलिकति लचिलो बजेट थियो भने हामी सघन ढङ्गले देशैभरि कार्यक्रम गर्न सक्थ्यौँ. हामीसँग त्यति बेला बजेट नभएकोले गर्दाखेरि र म्यान्डेटको दृष्टिकोणले हामीले कन्फ्युजन भएकोले गर्दा हामीले कतिपय काम गर्न सक्यौँ. तर आगामी दिनमा चाहिँ अलिकति फ्लेक्जिबल बजेट हामीसँग राखिदिने जसले गर्दाखेरि हामी चाहिँ तत्कालीन अवस्थामा जे आवश्यक पर्छ आवश्यक परेको विषयमा तुरुन्तै युवा केन्द्रीय क्रियाकलापहरूलाई चाहिँ हामीले कार्यक्रम विकास गरेर जान सक्ने वातावरण बन्यो भने अझ प्रभावकारी ढङ्गले काम गर्न सकिन्छ भन्ने लाग्छ.
युवा आफैले पनि सचेत हुनु पर्यो. जस्तो नेपाल सरकारको तर्फबाट आफ्नो लागि के कस्ता कार्यक्रमहरू भइरहेका छन् ती कुरामा चाहिँ अलिकति चासो राख्नु पर्यो, सचेत पनि हुनु पर्यो र हेर्नु पनि पर्यो, खोज्नु पनि पर्यो र आफै आफ्नो देशमा के गर्न सक्छु भन्ने एक खालको भिजन पनि ल्याउनु पर्यो. यदि राष्ट्रिय युवा परिषदमा गएर उहाँहरूसँग सहकार्य गर्दा तपाईँ यदि राम्रो केही गर्न सक्नुहुन्छ भने त्यहाँ समन्वय पनि गर्नु पर्यो, होइन?
हजुर, एकदम सही कुरा गर्नु. सम्पर्कमा रहनुहुने मानवहरूलाई हामीले आफ्नो ढङ्गले सहजीकरण गर्छौँ र देशभरि गरेका कामहरूलाई हामी राष्ट्रियकरण गर्ने कुरामा अलिकति बढी हामीले होमवर्क गर्नुपर्ने छ. त्यो गऱ्यो भने आगामी दिनमा अझ सजिलो हुन्छ र युवाहरूलाई जोडिन पनि म आह्वान गर्छु.
हजुर, जाँदा जाँदै हाम्रा आम युवाहरू जो के गरौँ कसो गरौँ भनेर छटपटाइरहनु भएको छ, कोही देशमा भविष्य देख्नुहुन्छ, कोही विदेशमा भविष्य देख्नुहुन्छ, कोही के गरौँ भन्नुहुन्छ, कोही नयाँ स्टार्टअप गर्न खोजिराख्नु भएको छ तर गर्न सकिराख्नु भएको छैन, लगानीको स्रोत पाइराख्नु भएको छैन, विभिन्न समस्या कौतूहलताले अहिले युवाहरूलाई उथलपुथल बनाइरहेको यो अवस्थामा यहाँ के सल्लाह सुझाव दिन चाहन्छु?
हजुर, सम्पूर्ण युवा साथीहरूलाई म के अनुरोध गर्छु भने नेपालमा अनन्त सम्भावना छ. नेपाल विश्वको रमणीय मुलुक पनि हो, सम्भावना भएको मुलुक पनि हो. आफ्नै मुलुकमा अलिकति सुशासन प्रवर्धन गर्ने हामीले धेरै गर्न सक्छौँ. हामी आफ्नै मुलुकमा बसेर काम गर्न सकिन्छ. नेपालमा अब यो ग्लोबलाइजेसन र आइटीको उपयोग हेर्दाखेरि नेपालमै बसेर अन्तर्राष्ट्रिय पेसा व्यवसाय पनि गर्न सकिन्छ, स्वदेशै बसेर गर्न सकिन्छ, त्यो दिशामा जान सकिन्छ. मुलुकप्रति सकारात्मक भावना राखेर हामीले काम गरेर जानुपर्छ. क्षमता विकास गर्ने कुरामा जो जहाँ रहे पनि मुलुकभित्र रहेर मुलुकको लागि केही गर्ने कुरामा सबैजना लाग्नुपर्छ भन्ने लाग्छ. र राष्ट्रिय युवा परिषद यहाँहरूलाई आफूले कुनै पनि विषयमा पाउनुपर्ने सल्लाह सुझावको विषयमा चाहिँ अनुरोध गर्नु भने राष्ट्रिय व्यापार परिषद यहाँलाई सहजीकरण गर्न सदैव तत्पर रहेको छ भन्ने अनुरोध गर्न चाहन्छु.
हजुर, विषय एउटा घरको रूपमा रूपान्तरण भइरहेको यो अवस्थामा तपाईँले बाहिरै गएर शिक्षा लिनुपर्छ भन्ने छैन, बाहिरै गएर काम गर्नुपर्छ भन्ने छैन, आइटीबाट यहीँबाट पनि काम गर्न सक्नुहुन्छ र यहीँबाट पनि बाहिरको शिक्षा लिन सक्नुहुन्छ, होइन?
सेक्टर अनुसार सबै निकायले सहजीकरण गर्छ र त्यसमा युवा केन्द्रित क्रियाकलापमा अझ बढी हामीले सल्लाह सहजीकरण गर्ने कुरामा सहयोग गर्न सक्छौँ.
हस्, राष्ट्रिय युवा परिषदको 10 वर्षीय यात्रा उपलब्धि अनि आगामी योजनाबारे हामीले केही कुराकानी गऱ्यौँ. यो अमूल्य समय अनि संवादका लागि हामी आभारी छौँ.
हजुर, युवा संसार कार्यक्रम मा यसरी राष्ट्रिय परिषदको विषयमा बोल्ने अवसर प्राप्त भएकोमा यहाँ दुर्गाजीसहित रेडियो नेपाल परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्छु। धन्यवाद।
अहिले भर्खरै सुन्नुभयो राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतमसँग गरिएको यो कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। साथै तपाईँका गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हौस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै अतिथिका साथमा उपस्थित हुने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने पराग पोखरेलसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।